नेपाल दर्पणमा साथी टेकमान साक्यसँगै दिपाती मल्सिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अमेरिका बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतले अनुमोदन। एमसीसी बारे परराष्ट्र मन्त्रालयको निर्देशन मान्ने खतिवडाको भनाई।
खर्चको मितव्ययताका लागि मापदण्ड तयार। सरकारी कर्मचारीको कैयौं भत्ता खारेज हुँदै वैदेशिक ऋणको पैसाले गाडी किन्न रोक।
देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरको निर्माण सम्पन्न। माघ धान्ने बिजुली भएकाले झिलिमिलीका साथ तिहार मनाउन प्राधिकरणको आग्रह।
राम्रै झिलिमिली बत्ती बालेर रमाइलो तरिकाले सुरक्षित तरिकाले बालेर तिहार मनाउन आग्रह गर्दछु।
भारतको दिल्लीमा चिसो र प्रदूषणसँगै कोरोना संक्रमण पनि बढ्यो। दीपावलीमा आतिशबाजी नगर्न आग्रह।
र स्वास्थ्य मापदण्ड पालना गरी खेलकुदका गतिविधि शुरू गर्न सरकारको अनुमति।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मन्जुरी नली यौनजन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
करकाप डर त्रास वा प्रलोभनमा पारी झुक्काई अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मन्जुरीलाई मन्जुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मन्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने स्थानीय स्तरमा मिलाउने र पीडित वा परिवारलाई लोभ लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ सँगको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
बाढी पहिरो तथा COVID-19 जस्ता महामारी वा सामान्य अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवाको आवश्यकता निरन्तर हुन्छ। गर्भवती, प्रसूति, सुत्केरी जाँच, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर किशोरीको प्रजनन स्वास्थ्य लगायत अन्य प्रजनन स्वास्थ्य सेवा नजिकको स्वास्थ्य संस्थामा उपलब्ध छ।
आवश्यक सेवाका लागि सम्पर्क गरौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, UNFPA तथा अस्ट्रेलियन सरकारको सहकार्यमा नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
आफ्नो मोबाइल खुरुक खोल्यो आइएमईपे सजिलै हाल्यो पैसा पनि निकाल्न त्यस्तै सजिलो रे। स्वदेश विदेशको पैसा सिधै हालो वालेटमा आइएमईपे मजाले ब्याज पनि कमाउने गजबको छ यो आइएमईपे। पैसा तिर्दाखेरि सट्ट गर्दा बिल भुक्तानी क्याशब्याक र रिवार्ड पोइन्ट आउँछ अरू चाहियो के तपाईँको वित्तीय सहयोगी आइएमईपे।
तपाईकै हातमा छ तपाईँको वित्तीय सहयोगी आइएमईपे। सबैभन्दा सजिलो मोबाइल वालेट, सबैभन्दा सशक्त नेटवर्क र सुविधा भएको आइएमईपे तपाईँको वित्तीय सहयोगी।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संसदीय सुनवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सो सम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। सरकारले अमेरिकामा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडा, बेलायतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डाक्टर निर्मल कुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो। बैठकमा प्रस्तावित राजदूतले सम्बन्धित देशमा गएर आर्थिक कूटनीतिलाई प्रवर्तन गर्दै देशमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेसा व्यवसाय गरी बसेका नेपालीको हितमा काम गर्ने बताउँदै उहाँहरूले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमजदूर प्रयास गर्ने अठोट अनुरोध पनि व्यक्त गर्नुभयो। प्रस्तावित राजदूत डाक्टर खतिवडा विरूद्ध तीन र रेग्मी विरूद्ध एउटा उजुरी परे पनि उजुरीकर्ता भने समिति समक्ष उपस्थित भएनन्। यसअघि बैठकमा सदस्यले उहाँहरूलाई लक्ष्य गरी परेका उजुरीबारे स्पष्टीकरण माग गर्दै देशको आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिएका थिए। प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक प्रावधान छ। यसैबीच अमेरिका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताउनु भएको छ। संघीय संसदको संसदीय सुनवाई समितिमा डाक्टर खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताउनुभयो। एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुरालाई सच्याउने र फरक बुझाइका विषयमा स्पष्ट पार्न सहजीकरण गर्ने उहाँले बताउनुभयो। सुनवाईका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताउनुभयो।
काठमाडौँ सरकारी कार्यालयमा हुने खर्चको मितव्ययिताको लागि अर्थ मन्त्रालयले मापदण्ड बनाएको छ। अनावश्यक सरकारी खर्च घटाउनको लागि अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड बनाएको हो। यो मापदण्ड मन्त्री परिषदले पारित गरेपछि कार्यान्वयन हुनेछ। अर्थ मन्त्रालयले बनाएको मापदण्ड अनुसार सार्वजनिक निकायले वार्षिक स्वीकृति कार्यक्रममा परेको बाहेक आर्थिक दायित्व सिर्जना हुने विषयमा निर्णय गर्दा वा त्यसो विषयमा नेपाल सरकार मन्त्री परिषदमा प्रस्ताव पेश गर्दा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेछ। यस्तै सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान मसलन्द पानी बिजुली इन्धन जस्ता खर्चमा मितव्ययता कायम हुने गरी खर्च गर्नुपर्नेछ। यस्तै सार्वजनिक निकायले कार्यालय कार्यकक्ष वा सरकारी आवासको सजावट सम्बन्धी खर्च गर्नुपर्दा शहरी विकास मन्त्रालयले बनाएको सरकारी आवास वा कार्यालय कार्यकक्ष सजावट सम्बन्धी मापदण्ड बमोजिम गर्नुपर्नेछ। विकास समिति आयोग संस्थान प्राधिकरण निगम प्रतिष्ठान बोर्ड केन्द्र परिषद र कम्पनीको पुनरावलोकन गरी कार्य जिम्मेवारीमा दोहोरोपन देखिएका प्रदेश र पालिकामा कार्य जिम्मेवारी हस्तान्तरण भइसकेका वा सञ्चालन गरिरहन आवश्यक नदेखिएमा पुनर्संरचना वा खारेज प्रक्रिया अगाडि बढाउनु पर्नेछ। विदेशमा रहेका गैर सरकारी संस्थाबाट प्राप्त निमन्त्रणाको आधारमा वैदेशिक भ्रमण गर्दा नेपाल सरकारको स्रोतको उपयोग गर्न पाइने छैन। मापदण्डमा भनिएको छ, मापदण्ड कार्यान्वयनमा आएपछि निजी सवारी चालक मान्छे निजी सहायक लगायतका यसलाई फेरि सुन्नुहोला मापदण्ड कार्यान्वयनमा आएपछि निजी सवारी चालक भान्से निजी सहायक लगायतका कानून बमोजिम प्राप्त हुने सुविधा बापतको रकम सम्बन्धित पदाधिकारीलाई उपलब्ध गराउनु पर्ने अवस्थामा त्यस्तो सुविधा बापतको रकममा शुरूको पारिश्रमिक बाहेक महँगी भत्ता पोसाक चाडपर्व खर्च लगायत अरू कुनै प्रकारको सुविधा उपलब्ध नगराइने पनि उल्लेख छ। विपद महामारी प्रकोप उद्धार शान्ति सुरक्षा वा अति विशिष्ट र पदाधिकारी सहभागी हुनुपर्ने विशेष अवस्थामा बाहेक अरू प्रयोजनमा प्रयोग भएको हेलिकप्टरको भाडा सरकारी कोषबाट भुक्तानी गर्न पाइने छैन। अर्थ मन्त्रालयले बनाएको मापदण्ड अनुसार सरकारी कर्मचारीले कैयौं शीर्षकमा प्राप्त गर्ने भत्ता पनि कटौती हुने भएका छन्। यस्तै नेपाल सरकार वा वैदेशिक ऋणको स्रोतबाट गाड़ी खरिद गर्न रोक लगाइएको छ। अत्यावश्यक अवस्था परेर कुनै सवारी साधन खरिद गर्नुपर्ने अवस्था आएमा अर्थ मन्त्रालयको सहमति लिएर मात्र खरिद गर्नुपर्नेछ। सार्वजनिक निकायको पदाधिकारीले एक भन्दा धेरै सरकारी गाड़ी प्रयोग गर्न पाउने छैन। मापदण्ड अनुसार सरकारी घर वा भवन भत्काई नयाँ भवन बनाउने सम्बन्धी खरिद कार्य गर्दा त्यस्तो घर वा भवन भत्काउने र नयाँ भवन बनाउने दुवै कार्य एउटै प्याकेजमा गर्नुपर्नेछ।
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सीमामा लगाइदिए आएको प्रतिबन्ध मंगिर 30 गतेसम्म लम्बिएको छ। मन्त्री परिषदको बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै मंगिर 30 गतेसम्मका लागि सीमामा लगाउँदै आएको प्रतिबन्धलाई लम्बाएको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिनुभयो। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सबै पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ। उप प्रधानमन्त्री मन्त्री र राज्यमन्त्रीको तलबको 50% रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ। 2077 कार्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो। सरकारले नेपालमा नै रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय पनि गरेको छ। यस्तै बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई 3,00,000 रूपियाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ। यस्तै सरकारले आयातित पुस्तकमा लगाएको भन्सार कर हटाउने निर्णय पनि गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताउनु भएको छ। निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्र सबल बनाउन सके मात्रै राजनीतिक उपलब्धिको रक्षा गर्न सम्भव हुने बताउनुभयो। राजनीतिक उपलब्धिमा मात्रै गौरव नगरी उत्पादनमा वृद्धि, रोजगारीका अवसर सिर्जना गरी सुदृढ अर्थतन्त्र निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो। रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गरी आर्थिक क्षेत्र सबल र शक्तिशाली बनाउनु अहिलेको साझा विषय भएको भन्दै उहाँले सरकार र निजी क्षेत्र एउटै डुङ्गाका यात्री हुन् भन्ने मान्यताका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ। महासचिव विष्णु पौडेल मार्फत सचिवालय बैठक भोलि दिउँसो 4 बजेका लागि तय भएको नेकपाले जनाएको छ। नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ। यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायण काजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित रूपमै आग्रह गर्नुभएको थियो। अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित 5 सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा हुनुहुन्थ्यो। राजदूत नियुक्ति, मन्त्री परिषद हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव लगायतका कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ। सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
धन्न अस्ति मैले नजिकको प्रहरी कहाँ गएर कुरा गर्न सकेँ आफूमाथि भएको हिंसाको बारेमा। कति सहनु, पहिला त कसैलाई भन्न पनि सकेको थिइनँ। हुन त अति नै भएपछि भन्न पनि सकिँदो रहेछ क्यारे।
ए मनिषा, के सोचेर टोलाइरहेको?
हँ केही होइन, यतिकै चिया खाँदै शीतल हावामा बसेको नि।
चिया खाइसक्यो?
अँ खाइसकेँ।
खै यता ल्याऊ चियाको कप, म भाँडा धुन लाग्यो।
पुलिसले बोलाएर घरेलु हिंसा गर्नेलाई के कस्तो सजाय हुन्छ भनेर सम्झाएपछि त बल्ल ऊ पनि झस्क्यो। पहिला त पुलिस कहाँ गएको भनेर छन कुट्छ होला भनेर कस्तो डर लाग्या थियो। तर त्यो दिन मैले उसको आँखामा पहिलो पटक पछुतो देखेँ।
होस् गर्नुहोस्, घरेलु हिंसा गर्नेलाई 3,000 देखि 25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ। आफूमाथि घरेलु हिंसा भएको छ भने पनि सहेर नबसौ। नजिकैको प्रहरीको फोन नम्बर 100 वा राष्ट्रिय महिला आयोगको पैसा नलाग्ने हटलाइन नम्बर 1145 तुरन्त खबर गरौ।
हिंसा मुक्त घर, खुशी र सुखी परिवारको एउटै आधार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सँगको सहकार्यमा युएन वुमन द्वारा जनहितमा जारी सन्देश।
यसपालिको दसैँ तिहार डिजिटल आशीर्वाद, मोबाइल ब्याङ्किङ ग्लोबल स्मार्ट हुन्छ हाम्रो साथ।
आशीर्वाद पनि दक्षिणा पनि
मोबाइल ब्याङ्किङ ग्लोबल स्मार्टबाट।
ग्लोबल आइबी ब्याङ्क, सबैका लागि ब्याङ्क।
जैविक विविधता संरक्षणमा महिला तथा विपन्न वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र गराउन अग्रसर हो।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
अब पूरा समाचार सुन्नुहोस्। 15 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित 25 वर्षीय युवालाई पक्राउ गरेको छ।
होइन, आजकल के भएको होला हाम्रो देशमा? बाल बालिका विरुद्धको हिंसा र दुर्व्यवहार भएको घटना त दैनिक जस्तो पढ्न र सुन्न परेको छ।
हो भने हेर न, हाम्रो विद्यालयमा पनि एकजना साथीमाथि यस्तै घटना घटेको थियो, उनी त विद्यालय नै आउन छाडिन्।
होइन, हाम्रो देशमा बाल बालिका विरुद्ध हुने कुनै पनि हिंसा र दुर्व्यवहारका घटना सुनाउने र सुन्ने कुनै निकाय छैन भने?
छ नि, किन नहुनु। बाल हेल्पलाइनको निशुल्क टेलिफोन नम्बर 1098 छँदैछ नि। त्यहाँ फोन गर्दा पैसा पनि लाग्दैन अनि आफ्नो समस्या निर्धक्कसँग भन्न पनि पाइन्छ र समस्याको उचित समाधान पनि हुन्छ।
बाल बालिकामाथि कुनै पनि किसिमको दुर्व्यवहार, शोषण, हेला, कुटपिट लगायतका कार्यहरू भएमा तत्काल उद्धार, संरक्षण, मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार तथा कानुनी सहयोगको लागि जो कोहीले पनि पैसा नलाग्ने फोन नम्बर 1098 फोन गरेर जानकारी गराऊ। बाल संरक्षण कार्यमा सहकार्य गरौ।
नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदद्वारा बालहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन, एमसीसीबारे परराष्ट्र मन्त्रालयको निर्देशन मान्ने खतिवड़ाको भनाई, खर्चको मितव्ययिताका लागि मापदण्ड तयार, सरकारी कर्मचारीको कयौं भत्ता खारेज हुँदै वैदेशिक ऋणको पैसाले गाड़ी किन्न रोक लगायतका खबर प्रस्तुत
गर्यौं। सब स्टेशन निर्माणको काम सकिएको छ। 400 केभी क्षमताको सब स्टेशन पूर्ण रूपमा चार्ज भई सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यसअघि सब स्टेशन निर्माणमा निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको संक्रमण लगायत कारणले समस्या उत्पन्न भएको थियो। आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट 1200 मेगावाट विद्युत आदान प्रदानका लागि मार्ग प्रशस्त भएको आयोजनाका प्रमुख शुक्र देवकोटाले बताउनुभयो। 456 मेगावाट क्षमताको माथिल्लो तामाको सिलको बिजुली समेत सब स्टेशनमा जोडेर पूर्व पश्चिम प्रवाह गरिनेछ। सब स्टेशन 2072 सालको माघमा पहिलो पटक 132 केभीमा चार्ज भएको थियो।
2073 साल भन्दा अघिको केही वर्ष तिहारको समयमा समेत दैनिक 16 घण्टासम्म लोड सेडिङ हुन्थ्यो। बिजुलीको माग धेरै र आपूर्ति कम हुँदा तथा व्यवस्थापनको दक्षताको कमीले हुने लोड सेडिङ 2073 सालको तिहारदेखि भने अन्त्य भयो। विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको चुस्त व्यवस्थापनका कारण बिजुलीको माग धेरै हुने दिन लक्ष्मी पूजाको दिनमा समेत बत्ती नजाने अवस्था आएको छ। विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएकाले यो वर्षको तिहारमा बत्ती जाने हो कि भन्ने चिन्ता नागरिकमा देखिन्छ। तर प्राधिकरणले भने तिहारमा कतै पनि बत्ती जान नदिन विशेष तयारी गरिरहेको दावी गरेको छ। साथी अर्जुन पोखरेलले विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनालाई सोध्नु भएको छ, तिहारमा बत्ती जान नदिन के तयारी भइरहेको छ?
तिहारमा झिलिमिली त हुन्छ, तर त्यो आम मान्छेले सोचे जस्तो र पहिला लोड सेडिङ भएको बखतमा मान्छेले अनुमान गरे जस्तो अथवा प्राधिकरणले पनि त्यसै गरी अनुमान गरेको थियो कि धेरै नै लोड हुन्छ, पिक लोड हुन्छ भनेर। तर यथार्थमा जब लोड सेडिङ हटियो त्यहाँबाट चाहिँ यो पिक लोड चाहिँ वास्तवमा त्यो धेरै लोड हुँदैन, किनभने धेरै लोड खपत गर्ने कल कारखानाहरू बन्द रहन्छन्। तर त्यसको सट्टामा केही चाहिँ इन के अरे हाम्रो ग्राहस्थमा झिलिमिली बत्तीहरूको लोड हुन्छ, त्यो त्यति धेरै हुँदैन। तथापि त्यस्तो अवस्था भए तापनि हामीले चाहिँ धेरै नै लोड हुनसक्छ भन्ने वर्स्ट कन्डिसनलाई सोचेर हामीले पुरै नै व्यवस्थापन गरेका छौँ, सबैलाई अप टु डेट राखेका छौँ, कर्मचारीहरूलाई स्ट्यान्ड बाई राखेका छौँ हाम्रो पावर प्लान्टमा, सब स्टेसनहरूमा, ट्रान्समिसन लाइन, वितरण लाइनहरूको मर्म सम्हार पनि जुन अरू बेला हामीले हिजो अस्ति अलिकति बढी सटडाउन गरेर मर्म सम्हार गर्ने गर्थ्यौँ, त्यो पनि लगभग लगभग सम्पन्न भइसकेको छ आजसम्म।
प्राधिकरणको अनुमान चाहिँ के हो, कति मेगावाटसम्म माग हुन सक्छ यस वर्षको?
जस्तै उदाहरणको लागि दुई दिन अगाडि हिजो मात्रैको लोड चाहिँ देशभरिको पिक लोड चाहिँ 1290 मेगावाट जति छ। गत वर्ष लक्ष्मी पूजा दिन झन्डै 1110 मेगावाट जति पिक लोड थियो र यसपालि पनि त्यस्तै नै हुन्छ भन्ने हाम्रो अनुमान छ, त्यति समस्या हुँदैन।
यो जति पनि माग चाहिन्छ तपाईँले अहिले जुन आँकडा भन्नुभयो त्यसको लागि चाहिँ देशमै उत्पादन भएको बिजुलीले पुग्छ या यो बेलामा भारतबाट अलि बढी आपूर्ति गर्नुपर्छ?
पर्दैन, अहिले हामीले भारतबाट जस्तै हिजोकै कुरा गर्दाखेरि इम्पोर्ट चाहिँ झन्डै 290 मेगावाटको हारिमा छ र तर लक्ष्मी पूजा दिन यति पनि हामीले इम्पोर्ट गर्नु पर्दैन, किनभने मैले भने नि अहिले जति लोड छ पिक लोड छ हिजो आज लक्ष्मी पूजा दिन अलिकति घट्छ, काठमाडौँ भ्यालीको चाहिँ उस्तै उस्तै रहन्छ, किनभने यहाँ चाहिँ अलि लाइटिङ लोडहरू बढी छ, इन्डस्ट्री त्यति छैनन्, इन्डस्ट्री सानातिना केही रेस्ट होटलहरू बन्द हुन्छन् तर त्यसको सट्टामा लाइटिङ रोड बढ्ने भएकोले बराबर नै रहन्छ। त्यसको लागि भारतबाट त्यति धेरै लिनु पर्दैन मेरो विचार, हाम्रो अनुमानमा 150 मेगावाट जति बढीमा 100-150 मेगावाटले पुग्छ म्याक्सिममा।
काठमाडौँ लगायतका सहरी क्षेत्रमा चाहिँ अलि झ्याप्प झ्याप्प बत्ती जाने क्रम बढेको थियो, तिहारमा त्यस्तो प्राविधिक समस्याको आकलन के गर्नु भएको छ? तपाईँहरूले स्ट्यान्ड बाई चाहिँ कर्मचारी प्राविधिकहरू उपकरणहरू कतिको राख्नु भएको छ?
हामीले यथेष्ट मात्रामा कर्मचारीहरूलाई जिम्मेवार कार्यालय प्रमुखहरू अरू इन्जिनियरहरूलाई पनि आफ्नो कार्यक्षेत्र नछोड्ने भनेर सल्लाह गरिसकेका छौँ, छोड्नुहुन्न, स्ट्यान्ड बाई ड्युटीमा बस्नुहुन्छ। र यो झ्याप्पा झ्याप्प जुन जाने भन्नुभयो पहिलाभन्दा धेरै कम भइसकेको छ, पहिला जुन जुन त्यो झ्याप्पा झ्याप्प जाने हो त्यो पनि मर्म सम्हारको लागि हाम्रो यही चाहिँ तयारीको लागि पुरै सिस्टमलाई अपडेट राख्नलाई अनवरत रूपमा विद्युत प्रवाह सबै ग्राहकलाई होस् भन्ने हिसाबले त्यो केही मेन्टेनेन्स गर्नको लागि केही समय एक दुई घन्टा सटडाउन लिएरै हामीले बन्द गरिएका थियौँ।
यस वर्षको तिहारमा कोरोनाको महामारी त छँदैछ, बाहिर जमघट भिडभाड गर्न त भएन, घरमा मजाले झिलिमिली गर्नुहोस्, पुग्दो बिजुली दिन्छौँ भनेर प्राधिकरणले सहजै आग्रह गर्न सक्ने अवस्था छ होइन त यसपटक?
एकदमै सम्पूर्ण देशभरिका विद्युत प्राधिकरणका ग्राहकहरूलाई उपभोक्ताहरूलाई राम्रै झिलिमिली बत्ती बालेर, किनभने अहिले यो झिलिमिली बत्तीमा धेरै लोड हुँदैन, एकदमै लोड एफिसियन्ट यो लेडहरू आएको छ, त्यसले धेरै लोड लिँदैन, त्यस्तो बत्तीहरू चाहिँ यहाँले रमाइलो तरिकाले सुरक्षित तरिकाले बालेर तिहार मनाउन आग्रह गर्दछु। तिहारको उत्सव मनाउने उत्सव बत्तीहरू चाहिँ पर्याप्त मात्रामा बालेर तिहार मनाउन सकिन्छ भन्ने मेरो आग्रह छ।
उहाँ हुनुहुन्थ्यो विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमसिना। नेपाल दर्पणमा अब बाँकी खबर। तातोपानी नाका खुले पनि चीनको खासामा रोकिएका सामग्री ल्याउन अझै समय लाग्ने भएको छ। नाकाबाट निश्चित मात्रै मालवाहक कन्टेनर नेपाल भित्रिँदा खासामा रहेका सामग्री काठमाडौँ ल्याउन झण्डै डेढ महिना लाग्ने देखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताउनुभयो। नेपाली व्यवसायीले दशैं अगावै बिक्री गर्नुपर्ने सामग्री खासामा रोकिएका छन्। चिनिया पक्षले निश्चित मात्र गाडीमा सामान खासाबाट तातोपानी सुक्खा बन्दरगाहमा पठाउँदा खासामा थन्किएका नेपाली व्यवसायीको दशैं अघि स्टोर गरिएका सामान काठमाडौँ आइपुग्न ढिला हुने देखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको भनाइ छ।
गएको 24 घण्टामा नेपालमा 1913 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या 204,242 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 10,022 जनाको पीसीआर परीक्षण भएको थियो। यस्तै गएको 24 घण्टामा 2,349 जना निको भएर फर्किए सँगै डिस्चार्ज हुनेको संख्या 1,64,592 पुगेको छ। अब नेपालमा 38,461 जना सक्रिय संक्रमित छन्। यस्तै 974 जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसै गरी गएको 24 घण्टामा 15 जनाको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 1,199 पुगेको छ। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
फेरि लखरे लखर गाउँ डुलेर कोरोना लिएर आयो होइन?
नरिसाउ न, श्यामलाई केही औषधि र सामान पुर्याएर आएको।
तिमीलाई जति भने पनि लाग्दैन, घरमा साना छोराछोरी छन्, कोरोना लागेको मान्छेलाई सहयोग गर्न जानुपर्ने, अरू थिएनन् सहयोग गर्नलाई?
कस्तो कुरा गरेको रमा तिमी, कोरोना लागेको मान्छेलाई सहयोग नगर्ने त होइन नि। कम्तीमा 2 मिटर कायम राखेर मास्क लगाएर खुला ठाउँमा भेट्दा कोरोना सर्ने जोखिम कम हुन्छ। कोरोना लाग्यो भन्दैमा छिची र दुरदुर गर्न त भएन नि, भोलि हामीलाई पनि संक्रमण हुन सक्छ, अरूले पनि हामीलाई यस्तै सोच्यो भने।
याद राखौ, कोरोनाबाट संक्रमित हुनुमा कोही कसैको दोष छैन, त्यसैले संक्रमितलाई हेला होइन, माया र सद्भाव बाँडौ,
आफू पनि सुरक्षित हौ र अरूलाई पनि सहयोग गरौं।
कोरोना संक्रमितहरूको आत्मसम्मान र अधिकारका लागि सामरी उत्थान सेवा र फिल्म नेपालको सहकार्य।
बीमा शुल्क 8 वर्षको, सुरक्षा 25 को, प्रस्तुत छ रिलायन्स लाइफ इन्स्योरेन्स को रिलायन्स लिमिटेड इन्डोमेन्ट प्लान। सीमित वर्ष बीमा शुल्क तिरेर बीमा लेख अवधिभरि सुरक्षा, बीमा शुल्क भुक्तानी अवधि आफ्नो इच्छा अनुरूप रोज्न पाइने, बीमा अवधिमा बीमितको मृत्यु भएमा कुल बीमाको रकमको 100% वा अधिकतम 225% सम्म र आर्जित बोनस इच्छाको व्यक्तिलाई भुक्तानी गरिने, बीमा अवधिको समाप्तिमा बीमाको रकम र आर्जित बोनस पाइने, शर्तहरू लागू हुनेछन्। थप जानकारीको लागि 01-478-7224।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देह बुटवल द्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सप्तरीको डाक्नेश्वरी नगरपालिका 3 मुखिया टोलमा बाल बालिकाले पड्काएको पटकाले आगलागी हुँदा 6 घर जलेका छन्। देवी मुखियाको घरबाट शुरू भएको आगोले राजकुमार मुखिया, रामरूप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर पूर्ण रूपमा जलेको हो। आगलागीले झण्डै 14 लाख रुपियाँ बराबरको नोक्सान भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ।
नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा 1 करोड़ लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ। पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले 1 करोड़ लिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागि निगमले जनाएको छ।
बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले 569 पालिकामा 3 अर्ब रूपियाँ रकम सशर्त अनुदान पठाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई रोजगारी दिन सशर्त अनुदान पठाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ। खेतीयोग्य जमीन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले यसमा कृषि गतिविधि सञ्चालन गर्न लागि हो।
प्रधानमन्त्री निवास बालवाटारमा हवाई मापदण्ड अनुसार अत्याधुनिक हेलिप्याड निर्माण भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड अनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो।
नेप्से परिसूचक आज पनि बढ़ेको छ। हिजो सामान्य बढ़ेको परिसूचक आज पनि 10.82 अंकले बढ़ेर 1718.49 अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड जनाएको छ। आज 4 अर्ब 82 करोड़ रुपियाँ भन्दा धेरैको 1 करोड़ 38 लाख किता शेयर किनबेच भएका छन्।
यमपञ्च कथा तिहार आजदेखि शुरू भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि तिहार शुरू हुने भए पनि यस वर्ष यमदीपदान आज परेको पञ्चाङ्क निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। तिथिको घटबड़का कारण यमदीपदान आजदेखि शुरू भए पनि काग तिहार भोलि परेको छ।
पोखरामा 1 करोड़ लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बन्ने खबरमा कृष्ण पाठकले लेख्नुभएको छ। यसरी नै देशका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको भण्डारणको व्यवस्था भए तेलको आपूर्तिमा समस्या हुँदा पनि कालोबजारी हुन पाउँदैन थियो। पेट्रोलका लागि लामो लाइनमा पनि बस्नु पर्दैन थियो। सरकारी कर्मचारीमा कैयौं भत्ता खारिज हुँदै वैदेशिक ऋणको पैसाले गाड़ी किन्न रोक शीर्षकको खबरमा ट्विटरमा बत्ती मुनिको अँध्यारो ह्यान्डल भएका साथीको प्रतिक्रिया छ। समग्रमा यो राम्रो भए पनि नेतृत्व वा पहुँचमा रहेकालाई केही फरक पर्दैन, हामी नागरिकलाई केही न केही। यही खबरमा कृष्ण दाहालले भन्नुभएको छ, नेताहरूले आवश्यकताभन्दा बढी सेवा सुविधा लिइरहेका छन्, त्यो घटाउनुहोस्। पुराना गाडीहरू बेलैमा लिलाम गरौँ, चल्ने गाडी बेलैमा मर्मत गरी चलाउँ, अनावश्यक महँगो र विलासी गाडी खरिद गर्ने होडबाजीको अन्त्य गरौँ। अनि 1 घण्टा समयको महत्वबारे माधव नाम गरेका साथीले लेख्नुभएको छ, भलै घडी अर्कैको होस् तर समय आफ्नो होस्, आफ्नो समयको महत्व पढ्न सक्ने क्षमता बनाऊ र काम गरौं। समयको महत्व बुझे सेकेन्ड पनि खेर जाँदैन, नबुझे खाली हात जीवन बितेको पत्तै हुँदैन। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दामोदर न्यूपाने। नेपाल दर्पणमा अब विदेशका खबर। भारतको राजधानी दिल्लीमा चिसो र वायु प्रदूषण बढ़ेसँगै कोरोना भाइरसको संक्रमण बढ़न थालेको छ। दिल्लीमा अन्य राज्यको तुलनामा पछिल्ला दिनमा संक्रमण तीव्र गतिमा बढ़िरहेको बीबीसीले जनाएको छ। विज्ञले चिसो र वायु प्रदूषण बढ़ेकाले कोरोना भाइरस नियन्त्रणका प्रयासमा धक्का लाग्न सक्ने बताएका छन्। यस्तै दीपावली नजिकिएकाले प्रदूषण अझै बढ़न सक्ने भन्दै दिल्लीले आतिशबाजी गर्न प्रतिबन्ध लगाएको छ भने दूरी कायम गर्न जोड़ दिएको छ। कोरोनाबाट सबैभन्दा बढ़ी प्रभावित देशको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म 86 लाख भन्दा धेरैलाई संक्रमण भएको छ भने 1,28,000 भन्दा धेरैको ज्यान गएको छ। 80 लाख भन्दा धेरैले भने कोरोनालाई जितेका छन्।
नेपाल दर्पणमा अब खेल खबर। सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षण शुरू गर्न अनुमति दिएको छ। ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनौट हुने खेलका प्रशिक्षण शुरू गर्न फुटबल क्रिकेट लगायतका खेलहरूको अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो। यस्तै मैत्रीपूर्ण खेलहरू आयोजना गर्न स्थगित रहेका फुटबल डिभिजनका खेलहरू सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरूङले बताउनुभयो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अमेरिका बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतले अनुमोदन। एमसीसी बारे परराष्ट्र मन्त्रालयको निर्देशन मान्ने खतिवडाको भनाई।
खर्चको मितव्ययिताका लागि मापदण्ड तयार। सरकारी कर्मचारीको कैयौं भत्ता खारेज हुँदै वैदेशिक ऋणको पैसाले गाडी किन्न रोक।
देशकै सबैभन्दा ठूलो सब स्टेशन ढल्केबरको निर्माण सम्पन्न। माघ धान्ने बिजुली भएकाले झिलिमिलीका साथ तिहार मनाउन प्राधिकरणको आग्रह।
भारतको दिल्लीमा चिसो र प्रदूषणसँगै कोरोना संक्रमण पनि बढ्यो। दीपावलीमा आतिशबाजी गर्न नपाइने।
र स्वास्थ्य मापदण्ड पालना गरी खेलकुदका गतिविधि शुरू गर्न सरकारको अनुमति।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विश्वसँगै हामी टेकमान साक्य र दिपातिमल सिन्हा पनि विदा हुन्छौ। कोरोनाको जोखिम कायम रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिठी मिठी 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार। ¶¶